أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم تو جی آن کر دیا. تو آج سمجھ لیجئے کہ بس ایک نئے تجربے کا آغاز ہے اور میں شاید خود بہت زیادہ کمفرٹیبل بھی نہ ہوں اس طریقے سے، لیکن جیسا کہ ہماری بات چیت میں یہ کہا گیا کہ اگر اسی طریقے سے سلسلہ جاری رہ سکے تو اس کو رکھا جائے. اور اس میں جو سب سے زیادہ میرے خیال ہے کہ ایک مجھے پرابلم فیل ہوگی یا تھوڑا سا کمی محسوس ہوگی وہ وہی سوال جواب کی ہے ان سیشن کے انٹریکٹیو ہونے کی. لیکن ہمارے سامنے جو ایک دو حضرات ہیں تو وہ میں امید کروں گا کہ وہ کچھ سوالات کی کمی کو پورا کریں گے، اور آپ حضرات بھی، یعنی کہ اس میں یہ رکھا جائے گا فارمیٹ ہمارا کہ تقریباً 45 to 50 منٹس میں گفتگو کروں گا انشاءاللہ، اور اس دوران میں آپ لوگ اپنے سوالات جو بھی ہیں وہ نوٹ کر لیں، اور 50 منٹس کے بعد پھر اس کو ان کے عدیل کے یا طہٰ کے اس پر واٹس ایپ پہ بھیج دیں، چاہے وائس میسج بھیج دیں تو وہ مجھے پلے کر کے سنا دیں گے انشاءاللہ، پھر ہم اس کو جواب دینے کی کوشش کریں گے. تو ہم نے جو ٹاپک سوچا ہے اس وقت وہ یہ ہے کہ کیونکہ آج پہلی شعبان ہے الحمدللہ، اور ہمیں شعبان میں 5 جمعے ملیں گے، اور جیسا کہ صورتحال دکھ رہی ہے تو مجھے نہیں لگ رہا کہ رمضان میں بھی آپ لوگ باقاعدہ سینٹر وغیرہ جا پائیں گے اور وہ سب کچھ ویسے ہی ہو پائے گا جیسا کہ پہلے ہوتا رہا ہے. تو میں اسی طریقے سے پلان کر رہا تھا کہ ہمارے پاس ٹوٹل رمضان تک انشاءاللہ 9 جمعے ہو جائیں گے. تو اس میں میں ابھی شروع کرتا ہوں سورہ فاطر سے، کہ اس میں انہیں تفسیر قرآن کے حوالے سے، اور انشاءاللہ جب میں گفتگو کروں گا تو آپ کو اندازہ ہو جائے گا کہ اس سورہ کا انتخاب کیوں کیا ہے، اور پھر اس کے بعد سورہ یاسین بھی. تو تقریباً 7 جو لیکچرز ہوں گے وہ ان دو سورتوں کی تفسیر کے حوالے سے ہو جائیں گے، اور بیچ میں 2 لیکچرز میں سے ایک میں ہم مناجات شابانیہ پہ کچھ بات کریں گے اور ایک میں دعائے افتتاح پہ. تو مناجات شابانیہ کو میں نے تھوڑا سا لیٹ اس لیے رکھا ہے کہ یعنی آپ اس کو پڑھیں، دیکھیں، سمجھیں، اور ایک دفعہ یعنی کہ میں یہ چاہ رہا تھا کہ اس کو تھوڑا سا آپ ایبزارب کرنے کی کوشش کریں آن یور اون، اور پھر اس کے بعد میں اس پہ گفتگو کروں. تو لیکن اگر آپ لوگ چاہتے ہیں کہ تھوڑا سا ارلی گفتگو جائے اس پر تو وہ بھی ہم کر لیں گے، وہ کوئی اتنا بڑا مسئلہ نہیں ہے. تو ہم بات شروع کرتے ہیں سورہ فاطر سے. سورہ فاطر قرآن کریم کا سورہ نمبر 35 ہے، اور سورہ یاسین سے پہلے والا ما قبل کا جو سورہ ہے وہ سورہ فاطر ہے. اچھا، کچھ صورتیں ایسی ہیں یعنی کہ ظاہر ہے کہ قرآن کریم تو پورا ہی ایک حیرت انگیز کلام ہے کہ جس میں مطلب جس کی گہرائیوں کی کوئی حد نہیں ہے، انتہا نہیں ہے، اور انسان پوری زندگی یعنی اس میں غوطہ زنی کرنے کی کوشش کرتا رہے لیکن ہمیشہ اس کو یہی فیل ہوتا ہے کہ ابھی بہت کچھ سیکھنا باقی ہے، بہت کچھ سمجھنا باقی ہے. اور قرآن کا کمال یہ ہے کہ انسان کا علم خود جتنا بڑھتا جاتا ہے اتنا ہی قرآن کا فہم اور ادراک بڑھتا جاتا ہے. یعنی یہ بات نہیں ہے کہ قرآن کا علم الگ سے کوئی چیز ہے، بلکہ انسان کی جتنی بھی علم و معرفت میں اضافہ ہوتا جاتا ہے اسے قرآن زیادہ بہتر سمجھ میں آنا شروع ہو جاتا ہے اور زیادہ گہرائیوں میں وہ جاتا ہے. تو یہ قرآن کریم کی ایک عجیب و غریب پراپرٹی ہے. تو بہرحال میں آج ہمارا جتنا فوکس رہے گا، اور آپ کو اندازہ ہی ہے کہ 7 نشستوں میں ہم تفسیر کا کوئی پورا حق ادا نہیں کر سکتے ہیں. تو کیونکہ بعض اوقات ایک ایک دو دو آیتیں آپ لوگوں کو تجربہ ہے کہ 2-2 نشستیں لے جاتی ہیں اس کو کھولتے کھولتے، لیکن یہ کہ میں ان میں سے کچھ امپورٹنٹ پوائنٹس ایکسٹریکٹ کر کے آپ کے سامنے رکھنا چاہتا ہوں کہ جو بہت ہی یعنی کہ ان میں بڑے امپورٹنٹ کنسیپٹس ہیں ہمارے لیے، بڑے اہم نظریات ہیں. ٹھیک ہے، پہلی آیت جو ہے آج ہم انشاءاللہ کور کریں گے آیت 1-10 سورہ فاطر، اور اس میں جو اہمیت والے نکات ہیں ان میں سے 4 یا 5 میں آپ کے سامنے انشاءاللہ اس کی کچھ وضاحت کروں گا انشاءاللہ. پہلی آیت ہے الحمدللہ، بسم اللہ الرحمن الرحیم، الحمدللہ فاطر السماوات والارض۔ الحمدللہ سے اس جملے سے آپ واقف ہیں کہ کیونکہ سورہ حمد کی سورہ فاتحہ کی ابتدائی سے ہوتی ہے الحمدللہ، اور الحمدللہ کا مطلب ہے کہ تمام کی تمام حمد، یعنی جتنی بھی حمد کی جا سکتی ہے وہ سب اللہ کے لیے۔ حمد فقط تعریف کو نہیں کہتے، بلکہ حمد کا مطلب یہ ہوتا ہے کہ جس میں، اس حمد میں جب ہم خدا کے لیے بات کرتے ہیں تو اس میں تعریف بھی ہے، تشکر بھی ہے، اور پرستش کے جذبات بھی شامل ہیں۔ یعنی خدا کی جب اب حمد کرتے ہیں تو ہم یہ بھی کہتے ہیں کہ خدا اپنی صفات کے لحاظ سے بھی قابل تعریف ہے، خدا نعمتیں عطا کرنے کے حوالے سے لائق شکریہ بھی ہے، اور کیونکہ ہم اپنی زندگی کو اول سے آخر تک خدا کو ہی او کرتے ہیں، وہی، اسی نے سب کچھ ہمیں دیا ہے الف سے لے کر یہ تک، تو اس لیے وہ لائق پرستش بھی ہے کہ یعنی اس کی بندگی کا حق بھی فقط اور فقط اسی کو حاصل ہے۔ تو جب یہ تینوں تاثرات جمع ہو جاتے ہیں تو یہ بنتا ہے حرف الحمدللہ۔ اچھا، الحمدللہ کے بعد پھر قرآن کریم کی بہت ساری آیتوں میں اللہ کو پہچنوایا گیا ہے، تعارف کرایا گیا ہے مختلف حوالوں سے۔ جیسے سورہ حمد میں الحمدللہ کے بعد کئی مقامات ہیں معرفت الہی کے، اور ان میں سب سے پہلا ہے رب العالمین، پھر ہے مالک یوم الدین، کہ جس میں اللہ کو عالمین کا رب کے عنوان سے ہم قبول کرتے ہیں کہ ہم اس اللہ کی حمد کرتے ہیں، اس کی پرستش کرتے ہیں، اس کی بندگی کرتے ہیں جو عالمین کا رب ہے، جو جزا کے دن کا، یوم الدین کا مالک ہے۔ تو سورہ فاطر میں جس انداز سے، ایک اور انداز سے الحمدللہ کے بعد خدا کو پہچنوایا گیا ہے، اور وہ ہے فاطر السماوات والارض، جو آسمانوں اور زمین کا فاطر ہے۔ فاطر کا مطلب یعنی ان کی فطرتوں کا خالق ہے، فطرتوں کا خالق ہونے کا مطلب یہ فطرتوں کا خالق ایکچولی اتنا، یعنی یوں سمجھ لیں کہ مناسب یا پراپر سینٹینس نہیں ہے، کیونکہ فاطر میں اور خالق میں فرق ہے، بنیادی فرق ہے۔ فاطر کہتے ہیں بنیاد رکھنے والے کو، جو کسی شے کی بنا رکھتا ہے، بنیاد رکھتا ہے۔ یعنی جیسے اس کی مثال بڑی اچھی ایک دی جا سکتی ہے کہ اگر ہم ایک کنویں کی بات کریں کہ ایک کنواں ہے، اس کنویں کا کوئی کھودنے والا ہے، اس کو ڈگ ان کرنے والا ہے، کوئی اس کے اندر سے پانی نکالنے والا ہے، کوئی اس میں پمپ لگانے والا ہے، کوئی اس کے گرد اینٹیں چننے والا ہے، لیکن ان میں سے کوئی بھی فاطر نہیں ہے، حتیٰ کہ کھودنے والا بھی فاطر نہیں ہے، بلکہ فاطر وہ ہے کہ جس نے اس کنویں کی بنیاد رکھنے کے بارے میں سوچا کہ میں یہاں پر کنواں بناؤں گا، وہ ہے فاطر، وہ ہے بنا کنندہ، وہ ہے بنیاد رکھنے والا۔ تو خدا کے بارے میں، یعنی کہ خدا آسمانوں اور زمین کا خالق بھی ہے، لیکن یہاں پہ خالق ہونے کی بات نہیں آ رہی ہے، خالق ہونا یعنی مینوفیکچر کرنے والا، کریٹر، اور کریٹر کے لیے آپ کو چاہیے ہوتا ہے را مٹیریل، را اسٹف۔ یعنی جس طریقے سے کہ سورہ فصلت میں اور دوسری جگہوں پر اس بات کو بیان کیا گیا ہے کہ خدا نے آسمان زمین کیسے بنائے، آسمان پہلے دھوئیں کی حالت میں تھے، زمین کو کیسے بنایا، زمین میں ساری چیزیں کیسے رکھیں، وہ خلقت ہے، وہ فطرت نہیں ہے۔ فطرت یعنی کہ ایک چیز وجود ہی نہیں رکھتی، اس کو وجود سے، اس کے نہ ہونے سے ہونا کرنے والا، جس میں جی یعنی کہ اس کو کنسیو کرنے والا، اور کنسیو کرنے کے علاوہ اگر آپ اس میں سوچ سکیں کہ خالی سوچنے سے کچھ نہیں ہوتا ہے، کہ اگر میں ایک چیز کے بارے میں سوچوں کہ آج یہ کام ہو جائے تو میرے سوچنے سے وہ کام تھوڑی ہو جائے گا، بلکہ اس کام کو یعنی کنسیو کرنے کے علاوہ اس کو وہ تمام وسائل، ریسورسز، सब कुछ प्रोवाइड करना कि वो चीज़ हो सके, वो वजूद में आ सके, उसको वजूद में लाया जा सके। तो इसे कहते हैं फातिर, ये हस्ती है फातिर। तो यहाँ पर यानी यूँ समझ लीजिए कि ये जो जुमला है फातिर समावात वल अर्ض, और अगर हम इसको इसकी मारिफत को हकीकतन रख सकें तो ये रब्बिल आलमीन को कॉम्प्लीमेंट करता है कि जो हम सूरह हम्द में पढ़ते हैं कि जो आलमीन का रब है कि फ़कत अल्लाह आलमीन की रुबूबियत नहीं करता, उनको गाइड नहीं करता, उनको सस्टेन यानी रुबूबियत में क्या है जो मैं बच्चों से भी बहुत दफ़ा दोहरा चुका हूँ, ये जुमला के रब यानी जो गाइड है, जो रहनुमाई करता है, जो हमें ज़िंदा रहने में मदद देता है, क्योंकि हमें ये बात अच्छे तरीके से पता है कि हमारी ज़िंदगी हमारे हाथ में नहीं है, हमारे अंदर जितने सिस्टम्स रन कर रहे हैं, जो जिनका रन करना ज़रूरी है मुझे ज़िंदा रखने के लिए, उन सिस्टम्स को एक्टिवेट करना और उसको प्रॉपरली रन करना, एक्चुएट करना मेरे हाथ में नहीं है। तो जो हस्ती ये सारे काम कर रही है वो मेरा रब है, जिसने मुझे ज़िंदा रखा हुआ है, जिसने मुझे ज़िंदा रहने के रिसोर्सेज दिए हुए हैं। और सबसे बड़ी बात कि इंसान फ़कत जिस्म नहीं है, इंसान जो है वो एक रूह रखता है, उसका नफ्स है, उसकी मानवियत है मादियत के अलावा। तो उस मेरे नफ्स को, मेरी हकीकत को अपने कमाल तक पहुंचने के लिए जितनी रहनुमाई जो फराहम करे, जो गाइडेंस दे, वो रब है। लेकिन उसको और एक कौन सी चीज़ ये सूरह फातिर की पहली आयत कैसे कम्प्लीमेंट कर रही है कि वो सिर्फ रब नहीं है आलमीन का, बल्कि आसमानों और ज़मीन का फातिर भी है। यानी हर चीज़ अपनी बिगिनिंग के लिए, अपनी ओरिजिनेशन के लिए उसी की मरहून मन्नत है। और यहाँ पर ही आके जो बात है ना, कि शायद मैंने इसीलिए इस बात का इंतखाब भी किया था कि आजकल के जो दौर है और आइंदा शायद जो एक्सपेक्टेड है कि इससे भी ज़्यादा सख्त अदवार हमारी ज़िंदगियों में आए, इससे भी ज़्यादा टफ इम्तहान हमारे सामने आए, तो असल में इम्तहान इसी बात का है कि हम क्या ये समझते हैं कि दूसरी चीज़ें जो ज़ाहरी असबाब और वसाइल हैं वो ख़ुद मुख्तार हैं आसमान और ज़मीन के निज़ाम को रन करने के लिए, किसी को नफ़ा और नुकसान पहुंचाने के लिए, किसी से कुछ छीनने और देने के लिए, या ये तमाम की तमाम चीज़ें फ़कत और फ़कत खुदा के हाथ में। यही हमारा असल इम्तहान है कि जो रुबूबियत है, रुबूबियत उस अल्लाह के हाथ में है कि जिसकी हम हम्द करते हैं, या रुबूबियत किसी और के हाथ में है कि जो कोई चाहे मुझसे छीन ले, जो कोई चाहे मुझे दे दे, अगर लोगों की नज़रें इनायत होगी तो मैं अच्छा रहूँगा, अगर लोगों की नज़रें मुझसे फिर जाएंगी तो मेरी ज़िंदगी तबाह बर्बाद हो जाएगी। ये इसी बात का ज़िंदगी का इम्तहान है, इम्तहान ज़िंदगी है इसी चीज़ का नाम। और इस बात को अच्छे तरीके से जहन में रखें कि अगर खुदा ना खास्ता इन मौाक़े पर हम फेल हो गए, यानी फेल होने का क्या मतलब है कि हमारे दिमागों में गैर अज खुदा की कुव्वत और असर का तासुर ज़्यादा शिद्दत से कायम हो गया तो हम फेल हो गए। यानी खुदा ने यह बात यकीनन हमसे की है कि आप उसूलों को, जो ज़ाहरी ज़िंदगी के उसूल हैं, उनको मद्देनज़र रखें, उनको सामने लेके चलें, लेकिन इस बिना पे नहीं कि वो आपका काम बनाते हैं। यानी हम मिसाल के तौर पर रिज्क और रोज़ी कमाने के लिए इसलिए नहीं निकलते कि इस रिज्क और रोज़ी से मेरी ज़िंदगी चलती है, बल्कि उसके और फ़वाद हैं, एक हुक्म खुदा है, उसके दीगर फ़वाद हैं। लेकिन अगर जहाँ मेरा ईमान इस पर आ गया कि मेरा रिज्क और मेरी ज़िंदगी मेरी जॉब से चल रही है, और जिस दिन मेरी जॉब मेरे हाथों से निकल गई मेरा रिस्क भी बंद हो जाएगा, तो वहां से खुदा के राज़िक होने पर ईमान ख़त्म हो गया। इसी तरीके से जो रब्बिल आलमीन की बात है, फातिर समावात वल अर्फ की बात है कि जिसने इसकी बिना रखी है, फातिर में यही खास बात है कि देखें, यानी मिसाल के तौर पर कि एक इंसान है, अगर वो एक मशीन बनाता है, उस मशीन का जो रॉ मटेरियल है उसने उसमें बहुत कुछ कंट्रीब्यूट किया है, लेकिन उस मशीन का जो रॉ मटेरियल है वो इंसान की अपनी तख्लीक नहीं है। इसी तरीके से वो रूल्स और लॉज जिनकी जिनको इस्तेमाल करते हुए कोई मशीन या सिस्टम बनाया जाता है, वो भी इंसान की तख्लीक नहीं है, उनका मालिक भी इंसान नहीं है। इसीलिए इंसान की बनाई हुई चीज़ें मेल फंक्शन करती हैं, इसीलिए वो कभी अनएक्सपेक्टेड वे में बिहेव करती हैं, और उससे हमको यही बात समझ में आती है कि हम हकीकतन इसके मालिक नहीं हैं, इन तमाम चीज़ों का मालिक कोई और है। तो बहरहाल फातिर जो है ये बहुत ही की वर्ड है, फातिर यानी कि जिसने बुनियाद रखी, जिसने कंसीव किया और जिसने हर शय को ना होने से होना होने वाली स्टेज में आने के लिए तमाम एनर्जी और रिसोर्सेज प्रोवाइड की। और ये सिर्फ और सिर्फ इरादा इलाही है जो किसी भी शय को आदम से वजूद में लाता है, इरादा इलाही है, इरादा खुदा है। ये बात पहली स्टेज पर। फिर जाइल मलाइकत रसूलन उली अजनहतिन मथना व थलाथा व रुबा, ये भी एक बहुत अहम पॉइंट है कि वो अल्लाह जो फातिर समावात वल अर्द है, वो मलाइका को करार देता है अपना रसूल, रसूल, रसूल की जमा रसूल। किस बात के रसूल? आपको पता है कि रसूल इरसाल इसका मतलब यह होता है कि किसी को भेजा जाए, किसी को कहीं भेजा जाए, यानी इसका मतलब क्या है कि मलाइका को खुदा अपनी जानिब से अपने पास से इरसाल करता है, भेजता है। और जाहिर है कि ये जुमला अगर हमसे कहा जा रहा है तो हम जो भेजे, जिनकी तरफ भेजा जाता है वो हम ही लोग हैं, कि जो हमारे पास आते हैं खुदा की बारगाह से। और ये बात हमें दूसरी जगह से पता है कि मलाइका क्या लेकर आते हैं, मलाइका पहले मरहले पर वही, अल्लाह का पैगाम, अल्लाह की हिदायत, और दूसरे मरहले पर जो सूरह वस्साफ़ात और उनमें पूरी तफसीलात मौजूद हैं कि मलाइका ही हैं कि जो इस पूरे निज़ाम की तदबीर कर रहे होते हैं। यानी यहाँ भी हमारे लिए जो एक फूड फॉर थॉट बहुत ज़्यादा है कि हमें अगर ये लग रहा है कि जनाब फलां चीज़ से ये हो रहा है, फलां चीज़ से ये हो रहा है, इससे ये असर पैदा हो रहा है, तो यहाँ भी बात खुदा की तरफ से वाजे हो रही है कि खुदा का एक पूरा निज़ाम है उमूर ज़िंदगी और उमूर कायनात को चलाने वाला। ये ज़िंदगी इस तरीके से नहीं है कि यूं ही छोड़ दी गई है कि जिसका जो दिल चाहे करता रहे या जो चीज़ का जो चाहे असर होता रहे या नहीं होता रहे। तो मलाइका हैं यानी खुदा के तरफ से वो एजेंट्स हैं, खुदाई ताकतें हैं जो अल्लाह की तरफ से जिन्हें मुसलसल भेजा जा रहा होता है, और वो मुदब्बिरात अम्र हैं जो सूरह वस्साफ़ात की जो 37 नंबर का सूरह है उसमें ये जुमला मौजूद है, फल मुदब्बिरात अम्रन। तो ये रसूल हैं, खुदा की तरफ से भेजे जाने वाले मखलूक़ात हैं मलाइका। उली अजनहतिन, और ये पर वाले हैं, जनाह पर को कहते हैं या बाजुओं को भी कहते हैं। मफना व फलासा व रुबार, दो दो, तीन तीन या चार। तो अब ये बहरहाल इस पर अभी हमें नहीं जाना है, ये जुमला बताते खुद काफ़ी मिस्टीरियस है कि मलाइका के बाजू या पर हैं जो अल्लाह की तरफ से भेजे जाते हैं, दो दो, तीन या चार। तो अब इसका क्या मतलब है? बहुत ज़्यादा इसका गालिबन इसका मतलब ये है कि उनके अपनी मुख्तलिफ डायमेंशंस ऑफ एग्जिस्टेंस या डायमेंशंस ऑफ वर्क के बारे में यहाँ पे इशारा है, दो, तीन और चार। वरना मलाइका के जितने भी पर हों, उन परों से क्या मामला है? वो पर तो कोई इतने ख़ास वो इम्पोर्टेंस वाली बात नहीं है। यानी कि इसका मतलब ये है कि जो मलाइका खुदा की बारगाह से नाजिल होते हैं, और उसको सूरह कदर में भी हमें पता है कि तनज़्ज़ुलुल मलाइकतु वर्रूह, तो ये मलाइका जो नाजिल होते हैं रूह के साथ, ये हकीकतन खुदा की तरफ से भेजे जाते हैं, इरसाल किए जाते हैं, अपनी मर्ज़ी से नहीं उतरते ज़मीन पर, नाजिल होते। और इनके जो जना हैं या पर हैं, दो, तीन, चार, यानी उनकी जिम्मेदारियों की डायरेक्शंस या डायमेंशंस या उनके अपने वजूद की डायमेंशंस मल्टीपल हैं। ठीक है, ये एक बात। आयत नंबर दो में भी एक बड़ा अहम नुक्ता है, उसको भी ज़रा मैं हाईलाइट करना है। मा यफ्तहिल्लाहु लिन्नासि मिर रहमतिन फला मुमसिका लहा, اس سورہ فاطر میں ایک خاص بات ہے کہ یہ زیادہ طولانی یا لمبی سورت نہیں ہے، لیکن اس سورت میں یا ایوہ الناس کے عنوان سے کافی خطاب کیا گیا ہے، کیونکہ آپ نے اس بات کو نوٹ کیا ہوگا کہ قرآن کریم جو ہے وہ ظاہر ہے کہ انسانوں کی ہدایت کے لیے نازل ہوا ہے، اور جب انسانوں کی ہدایت کے لیے نازل ہوا ہے تو قرآن کریم نے اس بات کو بہت اچھے طریقے سے بیان کر دیا ہے کہ انسانوں میں کیٹیگرائزیشن ہے، انسان برابر نہیں ہے۔ اور یہ جملہ میں کئی دفعہ عرض کر چکا ہوں کہ یہ آج کل کے دور کی سب سے بڑی گمراہ کن یہ پروپیگنڈا، یہ پریچنگ ہے کہ ہر شخص برابر ہے۔ ہر شخص صرف ایک صورت میں برابر ہے، اپنے جسمانی تقاضوں کے حوالے سے، ورنہ حقیقتاً انسان بالکل بھی برابر نہیں ہے۔ یعنی جسمانی تقاضے کا مطلب یہ ہے کہ اگر مجھے جو کھانا چاہیے، مجھے پینا چاہیے، مجھے گھر چاہیے، تو ایک انسان جو غیر مسلم ہے اس کو بھی کھانا پینا اور گھر چاہیے۔ یہ نہیں ہے کہ یہ اسلام اس بات کی اجازت نہیں دے رہا ہے کہ آپ ایک مومن کو کھانا پانی دیں اور جو غیر مسلم ہے اس سے جا کے چھین لیں، اس حد تک تو بات کہی جا سکتی ہے، لیکن حقیقتاً اپنی ویلیوز کے لحاظ سے انسان بالکل بھی برابر نہیں ہے۔ تو یا ایوہ الذین آمنو جب قرآن کہتا ہے وہ انداز ڈیفرنٹ ہے، یا ایوہ الناس، اچھا اس کے بعد جو کفار و مشرقین و منافقین ہیں ان سے تقریباً نہ ہونے کے بارے میں خطاب ہے، کیونکہ وہ اس قابل ہی نہیں ہیں، انہوں نے اپنے آپ کو اتنا گھٹیا اور اتنے کمتر درجے پر رکھا ہوا ہے، بلکہ حقیقتاً وہ انسان ہی نہیں ہے، حیوانات کی مانند ہیں، حیوانات کی مثل ہیں، تو ان سے خدا کیا خطاب کرے، ان سے بات کیا کرے۔ تو اگر ان جنرل ہیومینٹی کو خطاب کیا گیا ہے تو یا ایوہ الناس ہے، ورنہ پھر یا ایوہ المسلمون یا مسلمین یا ایوہ الذین آمنو اس طریقے سے بات کی گئی ہے۔ تو سورہ فاطر میں یا ایوہ الناس کئی مرتبہ ہے انسانوں سے، اس کا مطلب یہ ہے کہ اس سورہ میں جو اصول بیان کیے گئے ہیں وہ بہت حد تک جنرلائزڈ ہیں، وہ پوری ہیومینٹی کو کور کرتے ہیں، وہ ان میں یہ والی بات نہیں ہے کہ آپ کہیں کہ خالی مومنین پر اپلائی ہوتے ہیں یا مومنین کے دائرہ کار تک وہ باتیں۔ تو یہ بھی ایک اس سورہ کی خاص بات ہے کہ اس میں جو باتیں بیان کی گئی ہیں وہ یونیورسل ہیں، ہیومینٹی کے لیے۔ تو آیت نمبر 2 ہم کو یہ بتا رہی ہے کہ ما یفتح اللہ للناس من رحمت فلا ممسک لہا، فتح کا جو لفظ ہے فتح، فتح کے معنی ہوتے ہیں کھولنے کے، اوپن کرنے کے۔ ما یفتح اللہ للناس، جو کچھ بھی کھولا ہے اللہ نے انسانوں کے لیے، من رحمتن، رحمت میں سے، یعنی اللہ نے انسانوں کے لیے، پھر بات ذہن میں رہے انسانوں کے لیے، فقط مسلم اور مومن کے لیے نہیں، اللہ نے انسانوں کے لیے رحمت کے دروازے کھولے ہیں۔ اور رحمت کی تعریف کیا ہے، میں یہ تمام باتیں کئی دفعہ بیان کر چکا ہوں، لیکن پھر یہ کہ شاید اگر ذہنوں میں نہ ہو تو اس کو ریپیٹ کر دیتا ہوں کہ رحمت کا مطلب مہربانی نہیں ہے، رحمت کا مطلب یہ ہوتا ہے کہ وہ چیز جو آپ کی ضرورت پورا کرنے کے لیے آپ کو چاہیے اس کی فراہمی، یہ رحمت ہے۔ اور یہ جملہ جو ہے اگر اس کو یاد رکھنا ہو تو اس سے یاد رکھیں کہ جو رحم مادر جسے کہتے ہیں، کہ جو وومب آف دا مدر ہوتا ہے، جو رحم مادر کہتے ہیں، تو وہ اسی وجہ سے رحم مادر کہلاتا ہے کہ جتنے عرصے تک بچہ اس جگہ پر، اس ماحول میں، اس چیز کے اندر موجود ہوتا ہے تو وہی جگہ اس کی تمام ضروریات کی کفالت کر رہی ہوتی ہے، یعنی بچے کی تمام ضروریات اسی رحم مادر سے ہی پوری ہو رہی ہوتی ہیں، باہر سے کچھ بھی کرنے کی ضرورت نہیں پڑتی۔ تو رحمت کا یہ مطلب ہے، رحمت نہیں، نہیں رحمت کا اپوزٹ لعنت ایک طریقے سے سمجھ لیں، نعمت الگ چیز ہے۔ نعمت تو یہ کہ آپ ایک چیز دے رہے ہیں، لیکن رحمت بنیادی طور پر کہ جس کی ضرورت ہے، نعمت اکثر اوقات اضافی بھی ہوتی ہے، یعنی اس کے لیے لفظ منیت، لقد من اللہ علی المؤمنین اذ بعث فیہم رسولا، وَلَا تُبْطِلُوا الصَّدَقَاتِ بِالْمَنِّ وَالْأَذَى. یہ منیت کا جو ورڈ ہے وہ مطلب ہے کہ اضافی احسان اور نیکی. تو رحمت یعنی جو ضرورت ہے کہ خدا نے انسانوں کے لیے رحمت میں سے جو کچھ کھولا ہے, یعنی اللہ نے ان تمام انسانوں کے لیے رحمت کے دروازے کھولے, اور رحمت کے جو دروازے کھولے ہیں ان میں ظاہری نعمتیں بھی ہیں, ظاہری چیزیں بھی ہیں اور باطنی نعمتیں بھی ہیں. جیسے میں بار بار عرض کر رہا ہوں کہ آج کل کے دور کی سب سے بڑی گمراہی کیا ہے کہ انسان کو فقط اور فقط ایک جسمانی مخلوق سمجھتے ہیں, یعنی کہ مجھے میرا کھانا پینا یا جسم کی جتنی ضروریات ہیں بس وہ میری انسانی ضروریات ہیں. لیکن اس سے آگے بڑھ کے اگر ہم کہیں علم ہے, معرفت ہے, دین ہے, عبادت ہے, یہ کوئی ضرورت نہیں ہے. اگر آپ غور کریں تو ہم عبادت کو یا دین کو یا توحید کو یا معرفت کو ضرورت انسانی نہیں سمجھتے ہیں اس طریقے سے کہ جس طریقے سے ہم اپنے کھانے پینے کو اپنے لیے ضرورت سمجھتے ہیں, جبکہ ہمارے کھانے پینا نہ ملنے سے ہمارا فقط جسم مرے گا. لیکن اگر ہمیں معرفت اور عبادت سے ہم اپنے آپ کو محروم کر لیں گے تو ہمارا نفس مر جائے گا, ہماری روح ختم ہو جائے گی. تو یہ تمام کے تمام رحمت کے دروازے اللہ نے کس کے لیے کھولے ہیں؟ فقط مومنین کے لیے نہیں, انسانوں کے لیے. فلا ممسکا لہا, اس امساک کہتے ہیں روک لینے کو, اسٹاپ کرنے کو. اس کو روکنے والا کوئی نہیں ہے, اس کو روکنے کی طاقت کسی کے پاس نہیں ہے. ٹھیک ہے, یعنی کہ اللہ نے رحمت کے جو دروازے انسانوں کے لیے کھولے ہیں اس کو روکنے کی طاقت کسی کے پاس نہیں ہے. ٹھیک ہے, یہ بہت جیسے کہہ لیں کہ یہ ایک اصولی جملہ ہے کہ یعنی اس سے ہم کو یہ بات پتہ چلتی ہے کہ چاہے ظاہری نعمتیں ہوں یا باطنی, اور یہ بات ہم کو نظر بھی آتی ہے کہ ان کو روکنے کی طاقت اور صلاحیت کسی کے پاس نہیں ہے. یعنی دنیا نامعلوم کتنی مرتبہ تباہ ہوئی ہے, کتنی مرتبہ بیماریاں آئی ہیں, کتنی مرتبہ بدترین مسائل اور مصیبتیں اور پریشانیاں آئی ہیں انسانیت پر, لیکن رحمتوں کے سلسلے جو ہیں وہ پھر سے رینیو ہو جاتے ہیں. اب اس بات پہ غور کریں کہ اللہ کی رحمتوں کا جو سلسلہ ہے انسانیت پر, ایسا نہیں ہوتا کہ کوئی اس کے دروازے شٹ ڈاؤن کر دے اور ختم ہو جائے مجھے, بلکہ وہ چیز پھر سے رینیو ہو جاتی ہے. تو اسے روکنے والا کوئی نہیں ہے, لیکن کوئی روک سکتا ہے. اب وہ کون روک سکتا ہے؟ وَمَا يُمْسِكْ فَلَا مُرْسِلَ لَهُ مِن بَعْدِ, وہ خود خدا روک سکتا ہے اس کو. یعنی جو دروازے اللہ نے کھولے ہیں انسان پر رحمت کے, ان کو روکنے والا کوئی نہیں ہے, کسی میں طاقت نہیں ہے. وَمَا يُمْسِكْ, اور جس کو اللہ امساک کا مطلب ہوتا ہے رک جانا. جیسے آپ بھی کہتے ہیں نا امساک, روزے میں یہ لفظ یوز کرتے ہیں نا, تو یہ امساک کا لفظ کب استعمال ہوتا ہے؟ یعنی اب آپ کھانے پینے سے رک جائیں, وہی جو سحر کے وقت یہ امساک کا لفظ استعمال ہوتا ہے نا. تو امساک کا مطلب ہے یمسک, یعنی رک جانا, اسٹاپ ناؤ. تو اس اسٹاپ ہونے میں ایک اور بات ہم کو سمجھ میں آ رہی ہے کہ یعنی اٹ مینس کہ رحمت از اے فلو. رحمت جو خدا کی طرف سے آ رہی ہے وہ ایسا نہیں ہے کہ کوئی آبجیکٹ ہے کہ جو دیا جاتا ہے, بلکہ رحمت از لائک اے فلو, ایک اسٹریم ہے, ایک بہتا دریا ہے کہ جو مسلسل انسانوں کی زندگیوں میں جاری ہے, ایک اسٹریم جاری ہے, اس کو کوئی روکنے والا نہیں ہے. لیکن اگر خود خدا اس کو روک لے تو فلا مرسل لہ من بعدہ, اور پھر اس کے ارسال یعنی پھر اس کو بھیجنے والا کوئی نہیں ہے. اگر اللہ اس اسٹریم کو اسٹاپ کر دے تو پھر اس اسٹریم کو بھیجنے والا یعنی جاری کرنے والا کوئی نہیں ہے. اب یہاں پر یہ سوال پیدا ہوتا ہے کہ جس چیز کو یا جن رحمت کے دریاؤں کو خدا نے خود جاری کیا ہے, وہ کون سے فیکٹرز ہوتے ہیں کہ پھر اللہ ہی اس کو روک دیتا ہے؟ اور جب اللہ اس کو روک دیتا ہے تو پھر اس کے بعد کسی میں سکت نہیں ہے, کیونکہ اس آیت کے اختتام میں جو دو اسماء استعمال میں ہیں وہ ہیں وَهُوَ الْعَزِيزُ الْحَكِيمُ. عزیز کا مطلب کیا ہے؟ عزیز کے معنی ہوتے ہیں کہ جو اس قدر طاقت رکھتا ہو, اتنا بلند اور اتنا قوی ہو कि उसकी मर्जी में कोई पेनिट्रेट नहीं कर सकता। ठीक है, साहिब इज्जत वो होता है कि जिसके पास इतनी बुलंदी और ताकत हो कि उसमें कोई घुस नहीं सकता, उसके उससे कोई अपनी बात मनवा नहीं सकता जबरदस्ती या जोर से, उसकी मर्जी में कोई पेनिट्रेट नहीं कर सकता। और उसको मैंने तर्जुमा बताया था कि अजीज का मतलब है नफूज नापजीर, यानी इम्पेनिट्रेबल। अजीज का मतलब है इम्पेनिट्रेबल, यानी खुदा ने अगर एक फैसला कर लिया कोई उसमें घुस नहीं सकता, कोई उसको बदल नहीं सकता। लेकिन अब हमारे जहन में फौरन ये ख्याल पैदा हो जाता है कि ये तो डिक्टेटरशिप है, कि भाई अगर आपके पास ताकत है, अगर आप ऑल पावरफुल हैं, तो ठीक है आप जो दिल चाहे कर लें, कि आप जिससे जिसको चाहे रहमत दे दें, जिससे चाहे रोक लें, जिसको अता कर दें, जिसको महरूम कर दें, तो क्या खुदा इस तरीके से ऑपरेट करता है? तो अजीज के बाद फौरन कौन सा इस्म आया? हकीम, कि वो अजीज जरूर है लेकिन ये इज्जत डिक्टेटरशिप नहीं है। ये इज्जत और ये कुव्वत और कुदरत जो खुदा की है ये किसी लॉटरी पे नहीं ऑपरेट कर रही है, बल्कि इसकी बुनियाद हिकमत है। यानी जिसको भी अता किया जाएगा वो भी हिकमत की बुनियाद पे अता किया जाएगा, और जिससे इस रहमत को रोक लिया जाएगा, रहमत के दरवाजों को बंद कर दिया जाएगा, वो भी हिकमत की बुनियाद पे किया जाएगा। कि जिन आयतों का मैंने आपको रेफरेंस भी दिया था कि अभी जो हमारे ज़माने से लगता है कि काफ़ी मरबूत हैं, कि सूरह अनफाल की आयत है कि खुदा किस तरीके से ज़िंदगी को चलाता है, कि जो भी हलाक होने वाला हो, लयहलिका मन हलका अन बय्यना, कि जो भी हलाक होने वाला हो वो रोशन दलील पर हलाक हो, उसको खुद पता हो कि मैं क्यों हलाक हो रहा हूँ, और वले यहया मन हया अन बय्यना, और जिसको ज़िंदा रहना है, जिसको आगे जाना है, जिसको हकीकी ज़िंदगी में एंटर होना है खुशी की खुश गवारी के साथ, कामयाबी के साथ, फलाह के साथ, उसे भी रोशन दलील पर जाना है, उसे भी पता होगा कि मैं क्यों ये चीज़ मुझे क्यों अता हो रही है। ठीक है, तो ये एक बहुत अहम उसूल है। तो इससे हमको क्या बात समझ में आ रही है? इससे हमको ये बात समझ में आ रही है कि जो कुछ भी ज़िंदगी में आता या जाता है किसकी मशीयत से होता है? मशीयत इलाही से होता है। और उसकी बुनियाद क्या होती है? फ़कत खुदा की कुव्वत और इक्तदार नहीं है, बल्कि उसकी बुनियाद हिकमत इलाही है। और ऐसा क्यों है कि जो रहमत के दरवाजे अल्लाह ने खुद खोले होते हैं फिर अल्लाह ही उनको उनके आगे स्टॉप लगा देता है कि ये रहमत फला कौम पर, फला शख्स पर फ्लो ना करे, उन तक ना पहुंचे? उसकी बुनियादी वजह जो है ना, मैं आपकी खिदमत में अर्ज करूं, वो एक ही है कि जब लोग खुदा के पैगाम को कबूल करने से इनकार कर दें, जब लोग अपनी ज़िंदगी में अल्लाह के बार बार मुतवज्जे कराने के बावजूद अपनी ज़िंदगी को इस तरीके से चलाएं, इस तरीके से इस रविश पर लेके चलें कि हमें अपनी मर्ज़ी चाहिए और खुदा की मर्ज़ी की हमें कोई ख़ास फिक्र और परवाह नहीं है। यहाँ पर देखें, मैं एक बात आपको क्लियर कर दूँ जो बहुत अहम है, बहुत अहम बात है। खुदा के दीन को रिचुअल्स के या बात और तकरीर और तहरीर के तौर पर साथ लेके चलना और बात है, और मर्जी खुदा के मुताबिक अपनी ज़िंदगी को ढालना एक बिल्कुल अलग बात है। इन दो बातों में फ़र्क करना बहुत ज़रूरी है कि हमारे पास जो दीन है, मिसाल के तौर पर हमारे पास दीन ये है कि जी हम मस्जिद जा रहे हैं, हम नमाज पढ़ रहे हैं, हमारे पास दीन ये है कि हम रजब शाबान रमज़ान मना रहे हैं, हमारे पास दीन ये है कि हम नज़र न्याज कर रहे हैं और मुहर्रम और मजालिस और सब कर रहे हैं। इसमें ये तमाम की तमाम चीज़ें जो हैं ये दीन के रिचुअल्स हैं, यानी दीन की रसूमात हैं, दीन के लिहाज से सुन्नतें हैं जो हमारे हाथ में आई हुई हैं हमारे बुज़ुर्गों की तरफ से। लेकिन इसमें खुदा की मर्जी को कितना फॉलो किया जा रहा है, रज़ा इलाही को, पसंद अल्लाह की पसंद नापसंद का कितना ख्याल रखा जा रहा है, असल मामला यहाँ से तय होता है। इससे नहीं तय होता कि हाँ जी मैं इतना दीनदार था, मैं इतने अरसे तक जो है वो नमाज़ पढ़ रहा था, मैं इतने दिनों से मस्जिद जा रहा था, मैं इतने दिनों से मजलिस कर रहा था, ये वाले मामलात नहीं हल करते हमारी ज़िंदगी को। अगरचे के ये बात ज़रूर है कि खुदा की बारगाह से माफ़ी हासिल करने में इन चीज़ों का रोल है, लेकिन मैं एक बात बार बार आप लोगों की खिदमत में अर्ज़ करता हूँ कि माफ़ हो जाना अलग बात होती है, और ज़िंदगी को हकीकतन इंसान की मानिंद गुजारना कि जिसे खुदा ने अपने खलीफा के तौर पे पैदा किया है, जिसके लिए कायनात की तमाम ताकतों को झुकाया है, उस इंसान की हैसियत से ज़िंदगी गुजारना एक बिल्कुल अलग बात है। माफ़ी मिल जाना कि जी ठीक है जाओ चलो छोड़ दिया हमने तुम्हें, हम नहीं देते अजाब, ये हमारी ज़िंदगी का मकसद है कि हमने ज़िंदगी इस तरीके से गुजारी कि आखिर में खुदा ने कहा चलो जाओ छोड़ो क्या है, इतने दिनों तक ये करता रहा मजलिस मातम ये सब करता रहा, छोड़ दो इसको मत दो अजाब, ये हमें कामयाबी मिल गई, हम अपने तई सुरखरू हो गए इस मकाम को पाके। अगर ये मकाम हासिल करना है तो मामला दीगर है, लेकिन जिसके लिए कुरान आया, जिसके लिए अहले बैत हैं, जिसके लिए औलिया और आइम्मा और अम्बिया की कुर्बानियाँ हैं, वो ये मकाम नहीं है, वो मकाम इंसानी है, वो मकाम खलीफे खलीफतुल्लाही है, वो बिल्कुल अलग चीज़ है, और वो उस वक्त तक हासिल नहीं हो सकता जब तक हम अपनी ज़िंदगी में रज़ाए खुदा अल्लाह की मर्ज़ी और अल्लाह की पसंद और नापसंद का लिहाज न रखें। और जैसा कि अहादीस मासूमीन अलैहिस्सलाम में मौजूद है कि इन द एंड अल्लाह की मर्ज़ी हमारी नज़र में हर एक की मर्ज़ी से ज़्यादा महबूब हो जाए, ये असल मकाम है, ये दीन है असल, ठीक है। तो इसी का अपोज़िट आप ले लीजिए कि क्यों रहमत इलाही के दरवाज़े बंद होते हैं, क्यों वो फ्लो रुक जाता है, जब इंसान फ़कत और फ़कत ज़ाहरी एतबार से तो लगे रहते हैं, यानी अब तो खैर बात उससे भी बहुत दूर जा चुकी है, अब तो ज़ाहरी को भी छोड़ दिया लोगों ने, लेकिन ज़ाहरी एतबार से लगे रहते हैं, लेकिन उनकी अपनी ज़िंदगी में रज़ाए इलाही की पासदारी नहीं होती है, वो इस बात को नहीं देख रहे होते हैं कि मैंने अभी ये काम किया है, मैं ये अमल अंजाम देने जा रहा हूँ। जैसे मिसाल के तौर पर कि हिजाब के मसाइल होते हैं, नहीं हम परवाह करते, या इसी तरीके से ज़िंदगी में हलाल और हराम के मसाइल हैं, और ये भी मैं कई दफ़ा अर्ज़ कर चुका हूँ कि हलाल और हराम के मसाइल फ़कत ज़बीहा के तरीक़े पे मबनी नहीं होते हैं, हलाल और हराम के मसाइल बहुत ज़्यादा अखलाकियात पर मबनी हैं, असल हलाल और हराम अखलाक इंसानी में, न कि इन ज़ाहरी मामलात और मसाइल में कि जिनको आप उसमें देखते हैं तौज़ील मसाइल में पड़े होते हैं, वो हराम और हलाल की बिगिनिंग है, जस्ट वो इब्तिदा है, असल हलाल और हराम जो है वो अखलाकियात में है। और मैं कई दफ़ा ये भी रेफरेंस दे चुका हूँ सूरतुल माउन का, कि अगर इस बात को समझना है तो सूरतुल माउन पढ़ लीजिए, कि जिसमें मौजूद है कि फ़वैलुल मुफल्लीन, उन नमाजियों के लिए जहन्नम है, अल्लज़ीना हुम युराउन, जो अपनी नमाजों में रियाकार हैं, हुम अन सलातिहिम साहून, जो अपनी नमाजों से गाफिल हैं। नमाजों से गाफिल होने के क्या मतलब है कि पूरी नमाज पढ़ गए, कोई तवज्जो नहीं थी, किसकी नमाज पढ़ी, किसकी बंदगी की, किसके सामने झुके, किसको सजदा किया, कुछ नहीं पता, कोई तवज्जो नहीं थी। सहफ कहते हैं बेतवज्जोही को, गफलत को। आप देख लीजिए सूरतुल माउन छोटी सी सूरह, वहाँ कौन से फ़िकी, यानी जिन फ़िकी अहकाम की हम बात करते हैं, कौन से फ़िकी अहकाम हैं जिनकी तरफ से, जिनकी पासदारी ना करने की बिना पर कहा जा रहा है कि नमाजियों के लिए जानना है। रियाकारी, इसका ताल्लुक अखलाक और तज़किया नफ़्स से, नमाज की हालत में खुदा की तरफ तवज्जो करना, इसका ताल्लुक तहजीब नफ़्स से। ये वो ज़ाहरी फ़िकी मसाइल नहीं है कि वज़ू के अंदर जो है आपकी कोनी धुलने से रह गई और चेहरा पूरे तरीके से नहीं धुला, और मसा जो है आपने पूरे पैर का सही तरीके से नहीं किया, ये वो मामलात नहीं है। तो हलाल और हराम भी हकीकतन किस पर बेस करते हैं, अखलाकियात पर बेस करते हैं, जिसकी तरफ तवज्जो करना ज़रूरी है। तो इस बात को जहन में रखिएगा कि जो आयत नंबर कि जिसमें बहुत ज़्यादा इम्पॉर्टेंट और ये यूनिवर्सल मैसेज है, जैसे मैं आपसे अर्ज़ कर रहा हूँ कि इस सूरे में इंसानों के हवाले से बात की गई है, जो ख़ास बात है कि इंसानों के लिए अल्लाह ने रहमत के दरवाजे खोले हैं और किसी में दम नहीं है कि उन रहमत के धारों को रोक ले। सिर्फ और सिर्फ उस रहमत को रोकता कौन है? खुदा, खुदा ही रोक सकता है। और खुदा कब रोकता है? जब हम अपनी जिंदगियों में खुदा को कबूल करने से इनकार कर देते हैं। और खुदा को कबूल करने से इनकार का मतलब ये नहीं है कि हम जाहिरन नमाज नहीं पढ़ रहे या इबादत नहीं कर रहे या जाहिरन रिचुअल्स ऑफ रिलीजन को परफॉर्म नहीं कर रहे, बल्कि खुदा को कबूल ना करने का मतलब यह है कि हम अपनी जिंदगी में रज़ाए इलाही का ख्याल नहीं रखते। जिन चीज़ों को, जिन कामों के करने से खुदा खुश होता है, उसकी हमें परवाह नहीं। हम दीन अपनी मर्जी से चला रहे हैं, यानी बिल्कुल इसी तरीके से कि हम सारा का सारा दीन अपनी मर्जी से चला रहे हैं कि हमें जहां पर अच्छा लगता है हम कुरान की वो आयतें निकाल के ले आते हैं कि जी अपनी जान बचाना वाजिब है, जहां हमें अच्छा लगता है वहां हम वो आयतें निकाल के ले आते हैं कि जी जाओगे जाके मर जाओ या कुर्बानी दे दो, ये कर दो। तो यानी कि तमाम की तमाम चीज़ें जो है ना वो इस तरीके से कि, और ये इम्तिहान खुदा ने सदर इस्लाम में मुसलमानों के लिए, और इसमें बहुत लोग फेल हुए हैं। मैं इंशाल्लाह कभी मौका मिला, मैंने पहले जिक्र किया था सूरतुल अहज़ाब में, जो जंग अहज़ाब में इसका जिक्र है कि ये इम्तिहान खुदा ने लिया है कि मक्की ज़िंदगी में इंतहाई सख्ती का दौर था, जुल्म और बर्बरियत टूट रही थी मुसलमानों के सरों पर। खुदा का हुक्म था खामोश रहो, कुछ नहीं करो अभी। यानी अगर बिलाल को कोड़े पड़ते हैं, अगर हब्बाब और बिलाल को सख्त धूप में लिटा के सीने पर पत्थर रख दिया जाता है, होने दो, यहां लड़ना नहीं है। इमाम अली अलैहिस्सलाम जैसा शख्स तलवार नियाम में, ठीक है, यहां फाइट नहीं करना है। और उसके बाद जब मदीने में आए तो अब खुदा ने कहा अब निकालो तलवार, अब आओ मैदान में। तो दोनों जगहों पे लोग फेल हुए, मक्के में नस्बतन कम, वहां क्योंकि इस हालत में मजबूत ईमान वाले लोग ज्यादा थे, जो कमज़ोर लोग थे वो करीब ही नहीं आ पाते थे उसमें, इस डर के मारे कि इतना तकलीफ़ उठानी पड़ेगी। और मदीने में ज़्यादा, क्योंकि रफ्ता रफ्ता करके जो मुनाफिकीन हैं वो मदीने में ही ज़ाहिर होना शुरू हुए। और जैसा मैंने अर्ज़ किया था कि जो ग़ज़वा उहद के बाद तो पूरा कुरान करीम में चैप्टर्स के चैप्टर्स हैं, मतलब चैप्टर से मुराद आयतों के पूरे सिलसिले। ग़ज़वा अहज़ाब में आप देख लें कि जो लोग मदीने में थे उनका क्या हाल हो रहा था, चार चार पांच पांच ग्रुप्स बन गए थे। सूरह अहज़ाब की इब्तिदा में आप देखें। तो ये इम्तिहान ज़िंदगी में हमेशा है कि रज़ाए इलाही की पाबंदी कौन करता है। अगर मिसाल के तौर पर रसूल खुदा के बाद इमाम अली अलैहिस्सलाम अभी मुनासिब नहीं समझ रहे कि कुछ किया जाए, तो जो भी असहाबे इमाम अली हैं उनको उसी रास्ते पर ही चलना है। अगर मिसाल के तौर पर इमाम हसन अलैहिस्सलाम अभी कह रहे हैं कि नहीं सुलो करना है, अभी हमें जंग नहीं करना, अगर उनकी ये रविश है तो उसी पर ही चलना है। लेकिन यही मोमिनीन हैं जो इमाम हसन अलैहिस्सलाम को आगे कह रहे हैं आपने मोमिनीन को जलील करा दिया, नऊज़ुबिल्लाह या मुज़िल्लल मोमिनीन। और फिर जब इमाम हुसैन अलैहिस्सलाम कह रहे हैं कि अब आओ बाहर, तो वो पीछे बैठ गए। तो इसका मतलब ये नहीं कि वो लोग नमाजें नहीं पढ़ रहे थे या रोज़े नहीं रख रहे थे या हज नहीं कर रहे थे या अरकान इस्लाम नहीं अदा कर रहे थे। लेकिन फिर क्या होता है कि फिर वहाँ से वो डोर्स शट हो जाते हैं, ठीक है। तो ये बात, ये बहुत अहम पॉइंट है कि खुदा की रहमत के दरवाजे किसी पर बंद नहीं है, इंसानों पर खुले हैं, इंसानियत के लिए खोले। किसी में खुदा की इज्जत के मुकाबले में किसी में दम नहीं है जो उसको रोक ले। लेकिन उन रहमत के सिलसिलों को रोकने का सबब हम खुद बनते हैं। और इस चीज को खुदा ने बताया कि अगर जब खुदा फिर रोक लेता है तो फिर किसी में इतनी ताकत नहीं है कि उसको जारी कर दे, इरसाल कर दे, भेज दे, फिर ये ताकत किसी में नहीं है। नहीं, ओवरऑल इंसान, ओवरऑल जो भी इंसानियत है उसके लिए।
तो उसमें वो कुफार भी शामिल है जो ईमान नहीं लाते या अल्लाह की आयतों को झुठलाते।
हाँ, तो वो सिर्फ और सिर्फ ज़ाहरी रहमत से बहरामंद होते हैं, और जो मोमिनीन हैं वो फिर जो खुदा की बातिनी और मानवी रहमतें, फिर वो उनको भी, उनसे भी मुस्तफीद हो रहे होते हैं। हाँ, उसमें देखें कि जी तो उसमें, तो उसमें कई बातें हैं कि जो ढील देने वाली बात होती है ना, लेकिन कुफार और मुशरिकीन के देखें मामला अलग है, क्योंकि वो लोग हकीकतन इंसानियत की सतह से नीचे चले गए। ठीक है, निज़ाम उनको जो ढील देता है या इंतज़ार करता है वो इस बिना पर कि ये शायद वापस आ जाए, ये शायद पलट आए, क्योंकि जो अगर काफिर और मुशरिक है तो मरते दम तक उसके पास मौका रहता है तौबा करने का, वापस पलटने का, तो ये उस हद तक है। लेकिन वो जैसे इमाम बाकर अलैहिस्सलाम ने फरमाया है कि इंसान जितना ज़्यादा बुराई में आगे बढ़ता जाता है तो उसके दिल पर स्याही बढ़ती चली जाती है, यानी ऐसा नहीं होता कि वो इंसान किसी स्टैटिक हालत में बैठा हुआ है, बल्कि वो स्याही बढ़ती चली जाती है। तो फिर वो रफ्ता रफ्ता वापस आने की उम्मीद बहुत, मतलब अल्लाह ना करे, लेकिन अगर इंसान देखें, कुरान करीम ने दो चीज़ें ही वो की है ना बुनियादी तौर से, एक कुफ्र है, और कुफ्र के ही अंदर शिर्क व निफाक भी आ जाता है, और फिस्क है, फासिक होना है। कुफ्र जो है वो अकीदे और ईमान का मसला है, और फासिक होना जो है वो अमल का मसला है। तो अगर खुदा ना खास्ता, अल्लाह ना करे, इंसान कुफर के रास्ते पे चल पड़े, यानी इनकार के रास्ते पे चल पड़े, या अमल की मंजिल पर अल्लाह की मुकर्रर की भी हदूद से बाहर निकल जाए, जिसको फिस्क कहते हैं, फासिक होना, पर बहुत मुश्किल है, मतलब पता नहीं फिर कैसे हो, वो बज़ाहिर तो बहुत ही मुश्किल नज़र आता है, क्योंकि इन दो रवैयों की वजह से दिल में इतनी स्याही आ जाती है, इतनी स्याही पैदा हो जाती है कि खुदा ही बेहतर जानता है कि वो कैसे धुलेगी और कैसे ख़त्म होगी। अच्छा, अब मैं आता हूँ आयत नंबर 5 पे, और यहाँ भी बात हो रही है या अय्युहन्नास, या अय्युहन्नासो इन्ना वअदल्लाहि हक्कुन, या अय्युहन्नास, ए इंसानो, इन्ना वअदल्लाहि हक्कुन, बेशक अल्लाह का वादा हक, बेशक अल्लाह का वादा हक, फला तगुर्रन्नकुमुल हयातुद्दुनिया, गर जो है, गर्रा, गुरूर, इसका मतलब होता है धोखा, यानी गुरूर का मतलब प्राइड नहीं है, गुरूर का मतलब क्या है, धोखा है, यानी एक इंसान इस धोखे में मुबतला है कि मैं बड़ा हूं। गुरूर जो है वो हकीकतन, यानी हमारी उर्दू में उसका तर्जुमा क्या हो जाता है, प्राइड हम करते हैं, लेकिन इसका मतलब अरबी में प्राइड नहीं है हकीकतन, बल्कि धोखा, फरेब, डिसीट, यानी एक इंसान जो मगरूर है वो इंसान क्या है कि जो इस धोखे में, इस फरेब में मुबतला है कि मैं बड़ा हूं, और इस धोखे की कलई उतर जाती है जब वो बीमार पड़ता है, मुसीबत में पड़ता है, उसके दौलत असबाब वसाइल उसके हाथ से रुखसत होते हैं, तो उसको समझ में आ जाता है कि मैं कितना बड़ा हूं। तो फला तगुर्रन्न कुमुल हयातु दुनिया, तो पस तुम्हें हरगिज दुनिया की जिंदगी धोखा ना दे पाए। ठीक है, गर्रकुम यानी तुमको धोखा देना, तो तुम्हें ना धोखा दे पाए किसी भी हालत में हयात दुनिया, एक, वला यगुर्रन्नकुम बिल्लाहिल गुरूर, दूसरा जुमला बहुत अजीब है इसी गुरूर के ही हवाले से, वला यगुर्रन्नकुम, और ना तुम्हें बिल्कुल भी धोखा दे पाए बिल्ला, अल्लाह के बारे में, अल गुरूर, अल गुरूर का मतलब है कि वो जो बहुत बड़ा धोखा है, मैं फिर इसकी तशरीह करूं, वला यगुर्रन्नकुम, और तुम्हें हरगिज ना धोखा दे पाए बिल्ला, अल्लाह के बारे में, कौन ना धोखा दे पाए, अल गरूर, जो बहुत बड़ा धोखा है, یعنی جو بہت بڑا دھوکہ ہے، جو خود بہت بڑا فریب ہے، وہ تمہیں اللہ کے بارے میں کسی دھوکے میں مبتلا نہ کر دے. اور یہ میسج کس کے لیے؟ یا یوحنا، یہ یونیورسل میسج ہے، ٹھیک ہے؟ یہ یا یوح الذین آمنو نہیں ہے. یعنی اسی حوالے سے انشاءاللہ ہم آگے بڑھتے جائیں گے تو آپ دیکھیں گے کہ سورہ فاطر کے اندر بہت بہت سارے یونیک مقامات ہیں معرفت کے.
کسی نے ابھی لیٹ جوائن کیا ہے تو پوچھ رہے ہیں کہ آپ نے آیت 3-4 آپ کور کر چکے ہیں، لیکن اگر ہو سکے تو دوبارہ سے پلیز تھوڑی سی.
اصل میں ہم جی بات اصل میں یہ ہے کہ میں اگر پوری تفسیر کرنے لگوں گا نا تو وہ تو پھر مجھے مہینوں چاہیے ہوں گے. تو اس لیے یعنی ان دو صورتوں میں سے، سورہ فاطر اور سورہ یاسین میں سے، یعنی ان مقامات کو ہم پک کریں گے کہ انشاءاللہ کہ جو زیادہ امپورٹنٹ جن میں میسیجز موجود ہیں ہمارے لیے، باقی پھر ہم کر سکتے ہیں بعد میں. ہاں ابھی میں بات نہیں کر رہا ہوں اس پہ. یعنی آیت 2 ہے کہ جس میں ایک پیغام ہے، پھر اس کے بعد اگلا پیغام آیت نمبر 5 ہے، اور پھر تھوڑا سا جلدی سے بڑھتے ہوئے اگر آج موقع ملا تو میں آیت نمبر 10 پہ جاؤں گا پھر، ٹھیک ہے؟ یا ایوہ الناس، اے انسانوں، اس بات پہ غور کیجئے گا کہ یہ بات ہو رہی ہے تمام انسانیت سے. ان وعد اللہ حق، بے شک اللہ کا وعدہ حق ہے. اب یہاں پر سب سے پہلا سوال یہ ہوتا ہے کہ اللہ کا کیا وعدہ ہے؟ یعنی خدا کہہ رہا ہے اے انسانوں بے شک اللہ کا وعدہ حق ہے. اب وعدہ کون سا ہے کہ جسے آپ کہہ لیں کہ تمام انسانیت جو ہے جس کو پتہ بھی چل جائے کہ جی کون سا وعدہ ہے، کون سا وعدہ ہو سکتا ہے یہ جس کو ہر انسان سمجھ لے؟ کیا وعدہ ہو سکتا ہے یا کوئی؟
اس طرح ہم کہہ سکتے ہیں کہ قرآن میں جب آیا ہے کہ اچھے اعمال کا نتیجہ جنت ہے اور برے اعمال کا جہنم ہے، تو یہ وعدہ کیا ہے کہ مرنے کے بعد تمہارے اعمال اچھے ہوں گے تم جنت میں جاؤ گے؟
جی آپ ٹھیک کہہ رہے ہیں، لیکن یہ جو بات ہے یعنی وعدہ خدا کا کیا ہے کہ انسانوں کے زندگی، کردار اور اعمال کا ایک نتیجہ نکلے گا، ٹھیک ہے؟ انسانوں کے جو بھی میں کریکٹر اپنی زندگی میں اڈاپٹ کروں گا، ڈیولپ کروں گا کریکٹر، پھر اس بات کو دھیان میں رکھیے گا، کریکٹر ہے صفات، کوالٹیز، کریکٹرسٹکس، وہ الگ بات ہے کہ میں کیا کر رہا ہوں، وہ نہیں، کیا کر رہا ہوں نہیں، وہ جو میں جملہ بار بار آپ سے کہتا ہوں کہ کیا کرنے کا مسئلہ نہیں ہے بلکہ کیا بننے کا مسئلہ ہے کہ میں کیا بن رہا ہوں. ہاں صفات کے حوالے سے میرے کردار میں کیا چیزیں ڈیولپ ہو رہی ہیں، ٹھیک ہے؟ تو یعنی کہ تم جو بن رہے ہو اور جو تمہارے اعمال کا ذخیرہ تمہارے پاس جمع ہو رہا ہے یہ ضائع ہونے والا نہیں ہے، ٹھیک ہے؟ خدا نہ خواستہ برا کر رہے ہو تو برے کا بھی نتیجہ دیکھو گے، اچھا کر رہے ہو اچھے کا بھی نتیجہ دیکھو گے، ٹھیک ہے؟ میں اگر اس کو تفسیر میزان میں جو علامہ طباطبائی نے لکھا ہے میں اس کو پڑھ دوں کہ ان وعد اللہ حق، یعنی یہ وہ وعدہ ہے کہ اللہ تم کو اٹھائے گا اور پھر جزا دے گا ہر عمل کرنے والے کو اس کے عمل کی، چاہے خیر ہو چاہے شر ہو. اب یہ بات ہے کہ کیا یہ بات ہر انسان کو سمجھ میں آتی ہے کہ نہیں آتی ہے، کیونکہ بات ہو رہی ہے یا ایوہ الناس کی، ٹھیک ہے؟ یا ایوہ الناس یعنی ہم کہتے ہیں کہ جناب یہ جو ہے، ٹھیک ہے، جو قرآن پڑھتا ہے، جو دین مانتا ہے، جس نے پیغمبر کو قبول کیا ہے وہ تو اسے پتا ہے، باقی انسانوں کو کیا پتا؟ ہاں جو مانتا ہی نہیں ہے یا جس نے کبھی سنا ہی نہیں قرآن پوری زندگی میں، ضروری نہیں کہ وہ کوئی بہت برا آدمی ہو. تو یہاں پر دیکھیں ایک دو باتیں ہم اس کو سمجھ سکتے ہیں. پہلی بات تو یہ ہے کہ یا ایوہ الناس میں کیا حقیقتاً مراد انسان ہے، یعنی واقعاً جو انسان ہے، کیونکہ قرآن کریم بہت ساری جگہوں پر انسانوں کو جو شہوت پرست ہیں، وہ انسان جو اپنی سماعت اور بصارت اور فؤاد کا استعمال نہیں کرتے انہیں قرآن نے انسان نہیں مانا ہے. ٹھیک ہے, یہ ریفرنس میں آپ کو دے چکا ہوں نا, سورۃ الاعراف 179 کہ اولئک کل انعام بلہم اضل, کہ وہ لوگ کہ جو کان رکھنے کے باوجود سماعت نہیں ہے, آنکھیں رکھنے کے باوجود بصیرت نہیں ہے, اور قلوب رکھنے کے باوجود کسی چیز کی گہرائی میں نہیں جاتے. ٹھیک ہے, اور قلب میں آپ یعنی کہ اگر اپنی آسان الفاظ میں سمجھنا چاہیں تو دماغ اور دل دونوں کو ملا لیجئے, یعنی بہت آسان الفاظ میں, کہ ہو سکتا ہے اگر کوئی ایسا سن رہا ہو جس کو وہ پچھلی بحث نہیں پتا ہماری, تو قلب کا لفظ جہاں پر قرآن نے استعمال کیا ہے تو قلب کو سمجھ لیجئے دل اور دماغ کا مجموعہ, کہ یعنی سوچنا, تفکر کرنا, غور کرنا, اور اس کے بعد ایک چیز کو سمجھنا اور پریزرو کرنا. تو اس میں دل دماغ دونوں شامل ہو جاتے ہیں, اسے کہیے قلب. تو ان کے لیے قلوب ہیں لیکن کسی چیز کی گہرائی میں نہیں جاتے. خدا نے سوچنے سمجھنے کی صلاحیت دی ہے, تفکر کرنے کی طاقت دی ہے, کسی چیز کی گہرائی میں نہیں اترتے. کان ہیں, سب کچھ دیکھ سن رہے ہیں. اور ایک جملہ بہت اچھا جملہ ہے کہ آپ اگر آثار قدیمہ میں جاتے ہیں, کھنڈرات میں جاتے ہیں, پرانے شہروں کے اس میں جاتے ہیں, بستیوں میں جو ہم سے سینکڑوں سال پہلے آباد تھیں, اور اب وہاں پر ان کے گھر ٹوٹے پھوٹے مکانات دکھ رہے ہوتے ہیں, کوئی آبادی نہیں ہوتی, وہاں سے کوئی آواز سنائی دیتی ہے اس خاموشی میں؟ اس جگہ پر جہاں پہ کوئی حرکت نہیں کر رہا ہے وہاں کوئی دکھائی دیتا ہے؟ وہاں پر ابھی لوگ نہیں ہیں چلتے پھرتے, لیکن وہ آواز سنائی دے رہی ہے جس کو قرآن نے کہا ہے کہ فاعتبروا یا اولی الابصار, اے وہ لوگوں کہ اگر تم واقعی دیکھنے والے ہو تو اس منظر کو دیکھو اور عبرت پکڑو, بہت کچھ دکھ رہا ہے. یعنی ان کی آنکھیں ہیں لیکن وہ بصیرت نہیں ہے جو یہ سب کچھ دیکھنے کے قابل ہے, ان کے کان ہیں لیکن اس صدا کو سننے کے قابل نہیں ہے, کہ جو امام علی علیہ السلام کا جملہ خود اپنی وصیت میں کہ میں آج میں کل تمہارا ساتھی تھا, تمہارے پڑوس میں تھا, اور آئندہ آنے والے کل میں تمہارے درمیان نہیں رہوں گا. یہ ہاتھ پیروں کا تھم جانا, ساکت ہو جانا, زبان کا رک جانا, یہ خدا کی طرف سے عبرت حاصل کرنے کے لیے بزرگ ترین نشانی ہے کہ کل جو شخص ہمارے پڑوس میں تھا, کل جو شخص ہماری صحبت میں تھا, کل جو شخص جس کے ساتھ ہم بات چیت کر رہے تھے, اب وہ کدھر گیا ہے؟ جو ایک انسان سمجھتا تھا کہ میری اتھارٹی ہے, میری پاور ہے, میری قوت ہے, وہ سب کہاں چلی گئی ہے؟ اس نے جتنا کچھ اپنی زندگی میں جمع جتھا کیا تھا سب دوسرے بانٹ بوٹ کے بیٹھ گئے. ٹھیک ہے, تو یہ جو بات ہے یہ ہر انسان کو سمجھ میں آتی ہے کہ نہیں آتی ہے؟ موت آتی ہے, پر اس کے بعد یہ کہ میں جو کام بھی کر رہا ہوں وہ ضائع نہیں ہو رہا ہے. اور کیوں ضائع نہیں ہو رہا ہے, یہ بھی میں نے بہت پہلے اس کی وہ دی تھی, آپ کو مثال دی تھی کہ ہم اپنی زندگی میں جو بھی کام ایسا کرتے ہیں, جو بھی عمل ایسا کرتے ہیں جس کا تعلق میرے نفس اور روح سے ہوتا ہے, وہ کبھی بھی ضائع نہیں ہوتا. یعنی آپ نے اگر 20 سال پہلے گرمیوں کے روزے رکھے تھے, آپ جب بھی اس کو اپنے دماغ میں تصور لائیں گے آپ کو لذت محسوس ہوگی. لیکن اگر 20 سال پہلے آپ نے کوئی بہت مزیدار کھانا کھایا تھا, آپ اس لذت کو نہیں لا سکتے دوبارہ. آپ نے اگر سردیوں میں اٹھ کے نماز شب پڑھی تھی, قربتاً اللہ, یوں ہی نہیں قربتاً اللہ پڑھی تھی, تو آپ باقاعدہ اس لذت کو ریکال کر سکتے ہیں اپنے اندر. تو یہ تمام کی تمام چیزیں ایسے ہی اگر انسانوں کے حوالے سے بات کریں جو عبادت گزار نہیں ہے, کوئی بھی نیکی انسان کرتا ہے, کوئی بھی برائی کرتا ہے, ہر انسان کو اپنی زندگی میں تکلیف یا خوشی ہوتی ہے نہیں ہوتی, ہر انسان فیل کرتا ہے یا نہیں اس بات کو. تو یہ ایک آئی اوپنر ہے کہ زندگی میں میں جو کچھ بھی کرتا ہوں اس کا ایک نتیجہ ہے, اس کا ایک رسپانس ہے فرام دا سسٹم آف لائف. ٹھیک ہے, تو اس بات کو کہ ان وعد اللہ حق, بے شک اللہ کا وعدہ حق ہے. اچھا, حق کے حوالے سے حق کی تعریف میں ہم نے کافی چیزیں آپ کو بتائی تھیں کہ حق کی کیا کوالٹی ہے، یہ اے بی سی ڈی، لیکن میں اس وقت یہاں پر ایک خاص بات حق کی کوالٹی کے حوالے سے عرض کر دوں کہ حق اس چیز کو کہتے ہیں کہ جو نظریہ نہیں ہوتی ہے، ٹھیک ہے؟ ہم لوگ اپنی زندگی میں یا آج کی دنیا میں بہت سارے لوگ، پڑھے لکھے لوگ جو جہالت پھیلا رہے ہیں، اس میں ایک بات یہ ہے کہ خدا اور دین کو ماننا ایک نظریہ ہے. اب میری بات سمجھ رہے ہیں؟ ایک آئیڈیولوجی ہے، ایک آئیڈیا ہے، مانو یا نہیں مانو تمہاری مرضی ہے. لیکن اگر ایک چیز آئیڈیولوجی، جیسے مثال کے طور پر میں اگر یہ، آپ کہہ رہے ہیں کہ باہر رات ہو رہی ہے، میں کہہ رہا ہوں نہیں رات نہیں ہو رہی، دن ہو رہا ہے، ٹھیک ہے؟ یہ ایک حق یعنی صحیح اور غلط والی بات ہے، لیکن اس حق سے میرے اور آپ کی زندگی پر کوئی اثر نہیں پڑنے والا ہے، ٹھیک ہے؟ اس لیے آپ اس کو کہہ سکتے ہیں کہ یہ کوئی ایک نظریہ ہے، ایک تھاٹ ہے. آپ کہیں جی یہ چیز ایسی ہے، میں کہوں نہیں ایسی ہے. ایک بندہ کہہ رہا ہے کہ خدا اور دین ہے اور رسول سچ ہیں، دوسرا کہہ رہا ہے سچ نہیں ہے، نعوذ باللہ. یہ نظریہ نہیں ہے کہ جس کو کوئی مان لے تو بھی ٹھیک ہے، نہیں مان لے تو بھی ٹھیک ہے، سب چل رہے ہیں. حق ہمیشہ اس چیز کو کہتے ہیں کہ جس کے آگے تسلیم کرنے سے زندگی سنورتی اور بنتی ہے، اور جس کو انکار کر دینے سے زندگی تباہ ہوتی ہے، حق اس کو کہتے ہیں. حق کسی نظریے یا آئیڈیولوجی کا نام نہیں ہے کہ ایک آئیڈیولوجی کہ آپ نے مان لیا، اس نے نہیں مان لیا، اس نے کہا میرے یہ بات ہے، کہا میرا یہ نظریہ ہے، اس کو حق نہیں کہتے ہیں. حق کی میں نے پہلے بھی تین چار نشانیاں بتائی تھیں آپ لوگوں کو، لیکن یہ حق کے حوالے سے نا بہت امپورٹنٹ اسپیکٹ ہے. یعنی اس کا مطلب یہ ہے کہ جو اللہ کے وعدے کو، یعنی اس جزا و سزا کے نظام کو قبول کرتا ہے، اس کی زندگی کے کچھ اور پیٹرنز ہوں گے یا راہیں بنیں گی، اور جو اس وعدے الہی کو قبول نہیں کرتا، یعنی اس حق کو رد کر دیتا ہے، اس کی زندگی کسی اور رستے پہ جائے گی. یہ یوں نہیں ہے کہ اس کو جس نے مان لیا وہ بھی ٹھیک ہے، جس نے چھوڑ دیا وہ بھی ٹھیک ہے. تو حق کے بارے میں یہ اہم ترین نقطہ ہے، ٹھیک؟ اگر آپ لوگ چاہیں تو میں یہاں پہ رک جاؤں، ٹائم تو ہمارا پورا ہو گیا، اس کو پھر اگلی دفعہ لے کے چلیں، اور کچھ سوالات اگر کوئی کر رہے ہیں تو وہ سن لیں، یا میں اس آیت کو پورا کر دوں. ہاں
ادھر آپ نے یہ بات کی کہ وہ اللہ تعالیٰ نے ان انسانوں کو اس میں مخاطب نہیں کیا جو انسان کہلانے کے لائق نہیں ہے. تو جو
ظاہراً سارے انسان ہیں، لیکن بات یہ ہوتی ہے کہ دیکھیں جب ایک چیز جاتی ہے نا، جب ایک چیز آگے بڑھ رہی ہے، خدا کا انتخاب ہے. یہ نہیں، دیکھیں میں آپ کو بہت سادہ سی مثال دوں کہ خدا نے سورج کی روشنی اور حرارت تمام انسانوں کے لیے بنا کے بھیجی ہے یا نہیں بھیجی، ٹھیک ہے نا؟ لیکن جو انسان اندھے اور نابینا ہیں وہ اس روشنی سے فائدہ اٹھا رہے ہیں، ان کی آنکھوں تک وہ روشنی پہنچ رہی ہے. تو بس یہ بات ہے کہ خدا تو کہہ رہا ہے یا یوحناس، میں نے اپنی رحمت کے دروازے سب کے لیے کھول دیے ہیں، کوئی روکنے والا نہیں ہے اس کو، لیکن اگر تم خود وہ تمام کے تمام اسباب اور ریزنز پرووائڈ کر دو کہ جس کی وجہ سے میں تم سے اس رحمت کے فلو کو روک دوں، تو پھر یہ تمہارا قصور ہے نا. اسی طریقے سے اگر کوئی اپنے آپ کو نابینا اور اندھا بنا لے، تو خدا نے روشنی تو سب کے لیے بھیج رہی ہے، خدا نے روشنی میں کوئی سیگریگیشن تھوڑی کی ہے کہ خالی اس کو جا کے راستہ دکھانا اور اس کو راستہ نہیں دکھانا. تو اسی بنا پر میں یہ کہہ رہا ہوں کہ قرآن کریم کی بہت ساری آیتیں خاص خاص جگہوں پر لوگوں کو، یعنی جو ظاہراً انسانی یا بشری لباس میں ہیں، ان کو انسانی نہیں مان رہا، کیونکہ ان میں یہ، وہ اپنی سماعت اور سما بصر فؤاد استعمال نہیں کرتے، وہ ہدایت سے منہ موڑے ہوئے ہیں، خدا کی مرضی کی پرواہ نہیں ہے، خدا کے پیغمبروں کے ساتھ توہین کر رہے ہیں، ان سے جنگ کر رہے ہیں، ٹھیک. اچھا، اب اس میں میرا خیال ہے اس کو اگلی دفعہ رکھتے ہیں، کیونکہ یہ غرور والا مسئلہ مزید کم از کم 15 منٹ اور لے گا تشریح، तो मेरा ख्याल है कि आज की हद तक हमने तीन बातें की इम्पॉर्टेंट। एक तो ये कि मैंने आपको फातिर समावात वल अर्ज वाला क्या माना बता दिया है कि फातिर की क्या इम्पोर्टेंस है इस इस्म की, और दूसरी एक बात जो मलाइका को भेजने के हवाले से गुफ्तगू थी कि यह पूरा का पूरा निज़ाम अंडर द कंट्रोल ऑफ फातिर है, यानी जिसने इसकी बुनियाद रखी है, जिसने इसको बिल्कुल इब्तदा से खल्क किया है, ये पूरे का पूरा निज़ाम उसके हाथ में और उसकी तरफ से बाकायदा नुमाइंदे आते हैं या डेजिग्नेट मखलूक हैं मलाइका के नाम से जो सिस्टम को रन कर रही हैं। ये ऐसे नहीं छोड़ दिया जानवरों या हैवानों या मुख्तलिफ इंसानों के ऊपर नहीं छोड़ दिया है कि जो दिल चाहे करते रहें, ठीक है, ये इम्पॉर्टेंट बात है। फिर उसके बाद ये कि इंसानों के लिए अल्लाह ने क्या रहमत के दरवाजे खोले इंसानों के लिए, यानी जैसे सूरज की रोशनी है, जैसे चांद है, जैसे हवा है, जैसे पानी है, इसी तरीके से रहमत इलाही के दरवाजे खुले हुए और कोई उसको रोक नहीं सकता, इल्ला ये कि खुदा खुद उसको रोक दे। खुदा खुद उसको कब रोकेगा? जब हम कुछ मखसूस काम करेंगे, कुछ मखसूस क्वालिटीज़ अपने अंदर पैदा कर लेंगे जो मैंने बताई। और फिर उसके बाद जो अहम तरीन बात है कि यह भी इंसानों से खिताब है कि बेशक अल्लाह का वादा हक है, यानी अल्लाह का वादा और अल्लाह का प्रॉमिस क्या है कि ये ए इंसानों तुम जो जिंदगी गुजार रहे हो इसका एक अंजाम है, और तुम चाहे दीनदार हो या ना हो लेकिन तुम उस चीज को महसूस कर सकते हो, समझ सकते हो, पा सकते हो उस हकीकत को, यानी दीन उसको तुम्हारे लिए खोलता है, दीन उसको तुम्हारे लिए एलैबोरेट करता है, विविड बनाता है, क्लियर करता है तमाम एम्बिग्यूटीज को, लेकिन उस वायदे की हकीकत को तुम सब पहचान सकते हो क्योंकि हमने तुम्हारे अंदर ये निज़ाम रखा है कि तुम अच्छाई से खुश होते हो, बुराई से नाखुश होते हो। ये एक बहुत मामूली इंसान भी इस बात को समझ सकता है कि अगर दुनिया के अंदर एक जालिम जुल्म करके निकल जाता है और ज़ाहिरन उसको सज़ा नहीं होती, तो हर इंसान के दिमाग में आप देखें जितनी भी स्टोरीज बनाई जाती हैं, जितनी भी मूवीज़ बनाई जाती हैं, उसमें भी यही थीम होती है कि जो इविल पर्सन है उसको बुरे अंजाम तक पहुंचना चाहिए। तो जब एक मूवी बनाने वाला ये बात सोच सकता है और अपनी मूवी के अंदर ये मॉरल लेकर आता है, तो इस पूरी कायनात का निज़ाम बनाने वाले खुदा को ये इस मॉरल का नहीं पता है कि जो भी इविल इंसान है, जो भी बुरा शख्स है, उसको बुरे अंजाम तक पहुंचना चाहिए। और अगर दुनिया की जिंदगी में वो बुरे अंजाम तक नहीं पहुंचा है, तो क्या हम ये बात सोचने में हम कोई बहुत बड़ी गलती कर रहे हैं कि एक आलम ऐसा होगा कि जहां पर बुरा इंसान अपनी बुराई को देखेगा और वो अच्छा इंसान के जो अब नेक होने के बावजूद इस जिंदगी में उसको उसका फल नहीं मिल सका, तो एक आलम ऐसा होना चाहिए कि जहां पर हर नेक इंसान को अपनी नेकी का सही फल मिले। तो ये तो सादा सी बात है।
यहां पे ये कह सकते हैं कि ये क्वेश्चन ऑन द डे ऑफ जजमेंट अल्लाह ताला कहेंगे कि मेरा वादा सच था, आज तुमने देख लिया।
हाँ, वो बात तो है, बिल्कुल। और एक बात मैं बिल्कुल आखिरी बात करके मैं अपनी बात खत्म कर दूं, अगर आपके सवाल पर इंशाल्लाह मैं वो सुन लेता हूँ कि इस बात का रसूल खुदा ने बयान फरमाया है कि क़यामत का मतलब ये नहीं है कि 2 लाख 4 साल 5 लाख साल के बाद कोई दिन आएगा, बल्कि आपने फरमाया है कि मन माता फ़कद क़ामा क़यामतुहु, जिसकी मौत आ गई उसकी क़यामत कायम हो गई, नामे अमल बंद हो गया और हिसाब किताब का मरहला शुरू हो गया। तो ये कोई बहुत दूर दराज की बात नहीं है क़यामत और हिसाब किताब और अकाउंटेबिलिटी कि हम कहेंगे जी अभी तो हम मर के कहीं सो जाएंगे जाके कब्र में और 5 लाख साल बाद उठेंगे जब महशर बरपा होगा, ऐसा नहीं है
जी। जैसे जंगे बदर में जो
जी कुफार, बिल्कुल, यानी कि जंगे बदर में यानी रसूल खुदा ने मोमिनीन से भी पूछा था और उनसे भी पूछा था कि तुमने खुदा के वादे को सच पाया या नहीं पाया, बिल्कुल दफनाते के साथ ही, बिल्कुल सही। हाँ बिल्कुल, तो ये मौत के साथ ही ये मामला साफ हो जाना है कि इंसान को कहाँ जाना है और कहाँ नहीं जाना। और बल्कि इमाम अली अलैहिस्सलाम का एक जुमला है कि कोई बंदा ऐसा नहीं है कि मरने से कबल اس بات کو نہ دیکھ لے کہ وہ جنتی ہے یا جہنمی ہے. مطلب ایون مرنے کے موت کے مرحلے سے پہلے انسان کو یہ بات دکھ جاتی ہے کہ میں کیا ہوں اور کون. جی 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 کوئی آئے سوالات؟
جی اب میں ہم آنے شروع ہو گئے, آپ نے فنش کیا نا, تو ہم مانیٹر کرتے ہیں فیس بک پر, آپ اسے بول دیں چیٹ پر اگر چاہیں کہ کوئی سوال پوچھنا چاہیں.
جی اگر سوالات آپ پوچھنا چاہیں تو بسم اللہ, میری بات ختم ہو گئی. رحمت والا تو ہاں ہاں, اور اسی طریقے سے اگر آپ اسی رحمت والے کنسیپٹ کو وہاں یوز کریں نا, وما ارسلناک الا رحمۃ للعالمین, تو آپ کو رحمت کے آپ معنی سمجھیں گے تو اس آیت کی معنویت بہت بڑھ جائے گی کہ ہم نے تم کو, جیسے ہم کہتے ہیں نا عالمین کے لیے رحمت, اب ہم کہیں بھائی جملے کا مطلب بتائیے عالمین کے لیے رحمت یعنی کیا, تو اگر آپ رحمت کے صحیح معنی سمجھیں گے تو آپ کو پتہ چلے گا کہ ہم نے تم کو ایسا بنا کے بھیجا ہے کہ عالمین میں اگر کوئی اپنے کمال تک پہنچنا چاہے تو اس کو کمال تک پہنچانے کی تمام چیزیں تمہارے پاس موجود ہیں. رحمتا للعالمین.
یہاں سے ایک چیز یہ بھی واضح ہوتی ہے کہ بائی ڈیفالٹ سب لوگوں کو رحمت ملے گی,
ملی ہوئی ہے, ملی ہوئی ہے, اور کسی کے اوپر کسی کے پاس یہ طاقت نہیں ہے کہ وہ رحمت خدا کے دروازوں کو روک کے دھاروں کو روک سکے, اس دروازے کو بند کر دے, کسی کے پاس ہی کوئی طاقت نہیں.
جی یہ سوال آیا کہ ربوبیت کو تھوڑا ایکسپلین کر دیں پلیز.
اچھا ربوبیت یا رب کے جو معنی ہوتے ہیں نا, جیسے میں نے بتایا کہ ایک مخلوق ہے وہ پیدا ہو گئی, خلق ہو گئی, کریٹ ہو گئی, اب کریٹ ہونے کے بعد اس مخلوق کی پوری ریکوائرمنٹس ہیں زندہ رہنے کے لیے. اگر حیوان ہے, حیوان کی ریکوائرمنٹ کیا ہے کہ اس کو کھانا ملے, پانی ملے, ہوا ملے, گھر ملے, نکاح ملے, یہ سب چیزیں ملیں, اس کی اولاد ہو, خاندان ہو, یہ حیوانی ضروریات ہیں. تو رب کون ہے کہ جو جس مخلوق کو اس نے پیدا کیا ہے وہ اس کی تمام ضروریات کو ایڈیکویٹلی پرووائڈ کر رہا ہے, اور جو مخلوق یعنی جو رب ہے وہ حقیقتاً وہ ہے کہ جو کسی بھی مخلوق کے مانگنے سے پہلے یہ سب کچھ دے رہا ہوتا ہے اس کو, یعنی آل دا مینز آف سسٹیننس آر پرووائڈڈ بیفور, پہلے سے ہی موجود ہے. تو یہ ہے, اچھا انسانوں میں جب بات ہوتی ہے یعنی جب انسانوں کے لیے بات ہوتی ہے تو انسان خالی جسم نہیں ہے, جیسے میں بار بار کہہ رہا ہوں انسان حیوانات کی طرح نہیں ہے جس کی خالی جسمانی ضروریات ہوں, انسان کی معنوی اور روحانی ضروریات بھی ہیں. تو جو انسانوں کا رب ہے وہ انسانوں کی نفس کو, اس کی روح کو ترقی کرنے کے لیے بھی تمام مینز پرووائڈ کرتا ہے, اور وہ مینز کس صورت میں آتے ہیں, وحی کے ذریعے سے اور دین کے ذریعے سے, اور گائیڈنس کس کے ذریعے سے آتی ہے, رسول اور امام کے ذریعے سے آتی ہے.
ہم یہاں یہ کہہ سکتے ہیں کہ رب جو ہے وہ رحمت پرووائڈ کرتا ہے,
رب کے انڈر میں آتی ہے رحمت,
رب از اے پرووائڈر. ہاں
یعنی رب کو, رب کو اگر ہم آسان اس میں کریں تو رب جو کون ہے وہ سسٹینر آف لائف ہے, نورشر ہے, لائف کو انرچ کرنے والا ہے, گائیڈنس پرووائڈ کرنے والا ہے, یہ تمام کی تمام صفات جو ہیں وہ رب کی ہیں. جی
جی
نہیں, ایسا حسن بھائی اس میں اگر آپ ہیں ساتھ تو دیکھیں یہ بہرحال یہ بہت تفصیلی ہے، اس کا جواب میں انشاءاللہ دوں گا تفصیل سے، لیکن میں آپ کو ایک بات بتا دوں کہ پہلی بات تو یہ ہے کہ رولز بہرحال ڈفرینٹ ہوتے ہیں مومن اور غیر مومن کے لیے، یہ بات اپنے ذہن میں ہمیشہ رکھیے گا کہ جو مومن ہے خدا ہر حال میں اس کی آخرت بچانا چاہتا ہے، چاہے دنیا قربان کر دینا پڑے، لیکن جو غیر مومن ہے اس کی نیکیوں کا بدلہ اس کو دنیا میں مل رہا ہوتا ہے کیونکہ آخرت کا خانہ اس کا خالی ہے. یعنی ہمیں اس لیے تھوڑا سا اشتباہ ہو جاتا ہے کہ جیسے وہ لوگ جو دین کو قبول نہیں کر رہے ہیں لیکن ہم یہ دیکھتے ہیں کہ ان کے اتنے گناہوں کے باوجود ان کو دنیا کی ظاہری نعمتیں ملے چلی جا رہی ہیں، جو علامہ اقبال نے شکوے میں بھی کہا ہے کہ ہیں نعمتیں اغیار کے کاشانوں پر اور برق گرتی ہے تو بیچارے مسلمانوں پر. تو یہ تو اس وقت بھی مسلمان اسی بات کو فیل کر رہے تھے کہ ساری کے سارے جتنے ہیں وہ یورپ اور ادھر ادھر سب ملے چلا جا رہا ہے ان کو ساری نعمتیں اور مسلمان بیچارے مصیبت میں پڑے ہوئے. تو ڈیفینیٹلی یہ رول الگ ہے کہ اگر آپ نے ایمان قبول کیا ہے تو اللہ پہلے پریفرنس دے گا ہمیشہ آپ کے ایمان اور آپ کی آخرت بچانے پر، چاہے اس کے لیے آپ کی دنیا کو قربان کیوں نہ کرنا پڑے. ٹھیک ہے، لیکن کیونکہ ہمارا ایمان کمزور ہوتا ہے تو جب خدا ہماری دنیا کو اسکویز کرتا ہے ہمیں اس کے لحاظ سے ہوش میں لانے کی کوشش کرتا ہے، وہی جو آپ بات کر رہے ہیں آزمائش کی، تو ہم شور مچانا شروع ہو جاتے ہیں. ہم کہتے ہیں کیونکہ ہمیں دل سے ہم اپنی دنیا کو زیادہ چاہ رہے ہوتے ہیں، دین کو نہیں چاہ رہے ہوتے. لیکن جو دوسرے لوگ ہیں نا کہ یعنی کہ جس سے جو کفر و شرک والے لوگ ہیں یا جو بے ایمانی میں زندگی بسر کرنے والے لوگ ہیں، ان کا اگر خدا کی بارگاہ میں کوئی اجر ہے تو وہ اجر اخروی نہیں ہے، وہ اجر ان کو ملے گا دنیا میں. ٹھیک ہے، اور یہ بات قرآن کریم نے واضح طور سے بیان کر دی ہے کہ ان کے لیے پھر وما لہو فی الآخرت من نصیب، کہ ان کے لیے آخرت میں کوئی نصیب نہیں ہے. سورہ ہود میں آپ دیکھ لیں ابتدا میں یہی آیت ہیں کہ جو فقط دنیا چاہتا ہے تو ہم اس کا اجر دنیا میں دیں گے لیکن آخرت میں اس کا کوئی نصیب اور حصہ نہیں ہے. تو یہ جو جس ڈسکرپنسی کی آپ بات کر رہے ہیں نا، وہ اس جگہ پہ آ جاتی ہے کہ مسلم امہ کو یا مسلم نیشن کو بہرحال خدا جھنجھوڑتا ہے، پکڑتا ہے، ذرا جھٹکے دیتا ہے تاکہ وہ ہوش میں آئیں اور اپنی اس آخرت کے حوالے سے ہوش میں آئیں اور خدا کے دین کو فالو کرنے کی طرف توجہ کریں.
ہمارے یہ مینٹیلٹی یہ ہوتی ہے کہ اگر ہم دین پہ چل رہے ہیں تو ہم چاہتے ہیں کہ دنیا کی بھی ہمیں،
وہی ہے، ہم اصل میں دین کو دنیا کے لیے ہی اس میں لے رہے ہوتے ہیں.
دین پہ صحیح رستے پہ ہیں تو ہم ادھر سے بھی بینیفٹ.
جی عدیل،
عرفان بھائی کا کوسچن ہے، عرفان دوسرے عرفان جی،
عرفان حیدر صاحب.
جی عرفان صاحب، کہ ہاؤ ون نوز رحمت کا دروازہ اس پر کھلا ہے یا بند ہو گیا؟
دیکھیں اس میں بہت آسان سی بات ہے کہ جب انسان پر رحمت الہی کے دروازے کھل جاتے ہیں تو انسان کے دل میں خدائی حقیقتوں اور خدائی آیتوں کی قدر پیدا ہوتی ہے اور ان سے محبت وہ اپنے اندر محسوس کرتا ہے. بہت آسان سا حال ہے کہ اگر خدا خدا کی نشانیوں سے، خدا کی بزرگ ترین نشانیاں کون ہیں؟ رسول ہیں، قرآن ہیں، اہل بیت علیہ السلام. اگر ہم ان سے محبت اپنے اندر محسوس کرتے ہیں، اگر جو خدا کی طرف سے ہمارے لیے دین عطا کیا گیا عبادات کا نظام ہے، اگر اس میں ہمیں کوئی محبت فیل ہوتی ہے، اس سے لگاؤ فیل ہوتا ہے، اس کا مطلب ہے کہ وہ رحمت فلو ان کر رہی ہے. کیونکہ دیکھیں ایک جو بڑی مزیدار بات ہم یہاں سمجھ سکتے ہیں کہ اگر ہم رحمت کو فلو سے تعبیر کرتے ہیں، اور ظاہر امساک اور ارسال ہمیں ویژولائز بھی یہی کراتا ہے، امساک یعنی روک دینا، ارسال یعنی بھیج دینا، تو اٹ از کوائٹ سملر ٹو فلو. تو فلو میں ہمیشہ ضروری ہوتا ہے سرکٹ کمپلیٹ ہونا، اور سرکٹ جب بریک ہوتا ہے تو وہ ہمیشہ ریزسٹنس کی وجہ سے بریک ہو جاتا ہے، کہ کہیں بھی اگر بیچ میں ریزسٹنس آ جاتا ہے نا تو وہ سرکٹ بریکر ہے ریزسٹنس. تو اس کو بھی آپ سمجھ سکتے ہیں کہ اگر ہم اپنے اندر ریزسٹنس پیدا ہو جائے ہمارے اندر تو وہ فلو ہونا بند ہو جائے گا، اور جب فلو ہونا بند ہو جائے گا تو وہ لوپ بریک ہو جائے گا، سرکٹ بریک ہو جائے گا، اور سرکٹ بریک ہو جائے گا تو پھر ہم کسی بھی خدائی حقیقت کا احساس نہیں کر پائیں گے اپنے دل میں. یعنی ہم نمازیں پڑھتے رہیں گے، ہم ظاہراً عبادات کرتے رہیں گے، لیکن اس میں نہ کوئی کیف ہوگا، نہ لطف ہوگا، نہ سرور ہوگا. جی بس
ابھی تک تو کوئسچن ہے، میں نے گروپ میں ڈالا ہے، ویسے پوچھنا چاہے تو پوچھ لو.
بلکہ دین حق کے سامنے تسلیم ہونا